नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म निर्मला खनाल। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 जाँदा रेडियो धनगढ़ीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढ़ीले तयार पारेको हो। नेपालको संविधान 2072 भाग 3 को मौलिक हक र कर्तव्य अन्तर्गत धारा 31 मा शिक्षा सम्बन्धी हक, धारा 35 मा स्वास्थ्य सम्बन्धी हक, धारा 37 मा आवासको हकको व्यवस्था गरिएको छ। संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएका यी अधिकारहरूको हरेक नागरिकहरूले उपभोग गर्न पाउने अधिकार हुन्छ र यसको दायित्व सरकारको हुन्छ। अहिले पनि स्थानीय तथा दूरदराजका नागरिकहरूले यी अधिकारहरूको उपभोग गर्न नपाएको गुनासो गर्दै आएका छन्। अहिले पनि स्थानीय दूरदराजका नागरिकहरूको शिक्षा, स्वास्थ्यमा सहज पहुँच छैन। रोजगारीको ग्यारेन्टी नभएका कारण भारत लगायत खाडी मुलुकहरूमा सस्तो र अपमानित रूपमा आफ्नो श्रम बेच्न बाध्य छन्। संविधानमा नै मौलिक हकका रूपमा व्यवस्था गरेका अधिकारको उपभोगमा स्थानीयहरूको सहज पहुँच छैन। अधिकांश स्वच्छ पिउने पानीबाट वञ्चित छन्। समयमै बिउमलको उपलब्धता र वितरण हुन सकेको छैन। कृषकहरूले उत्पादन गरेका कृषिजन्य वस्तुहरूले बजार तथा उचित मूल्य नपाएको अवस्था छ। स्वास्थ्य चौकीहरू सबै वडामा छैनन्। अहिले पनि दरबन्दी अनुसारका स्वास्थ्य कर्मी र औषधिहरूको अभाव रहेको स्थानीयहरूले गुनासो गर्दै आएका छन्। यी समस्या र सवालहरूमा केन्द्रित रहेर इन्सेकले मानवाधिकार समूहको समन्वयमा गोदावरी नगरपालिका क्षेत्रमा पहिचान गरिएका सवाल र त्यसको सम्बोधनका लागि नगरपालिकाले गर्दै आएका पहल कदमी तथा नीति योजना र कार्यक्रमका सन्दर्भमा आजको कार्यक्रममा समावेश गरेका छौ। सबैभन्दा पहिला इन्सेक मानवाधिकार समूह गोदावरीका संयोजक नरदीप धामीसँग हामीले गोदावरी नगरपालिकामा मानवाधिकारको अवस्था कस्तो रहेको छ भनेर कुराकानी गरेका छौ। सुनो गोदावरीमा रहेका मानवाधिकारका सवालका विषयमा धामीसँग गरिएको कुराकानी।
गोदावरी नगरपालिकामा मानवाधिकारको अवस्था समग्र रूपमा हेर्दाखेरि कस्तो पाउनु भएको छ?
दयनीय देखिएको छ, किनभने हाम्रो धेरैवटा पिछडिएको र तपाईँको सबैभन्दा बढी एउटा भनौँ न एउटा गरिब परिवारहरूको भनौँ न त्यसको जमात बढी देखिएको छ र आय आर्जनमा तपाईँको र हाम्रो विभिन्न रोजगारी मुलुकहरूमा चाहिँ अब निम्न आयस्तर भएको मान्छेहरूको बसोबास छ अनि त्यसले गर्दा उहाँको अवस्था जुन उहाँले पाउने शिक्षा, स्वास्थ्य, रोजगार, आवासका कुराहरू, तत्कालका अहिले हाम्रो खाद्य कुराहरू, हाम्रो जति समुदाय छन् इन्डियाको तपाईँको न विदेशको तपाईँको भनौँ न अहिले तपाईँको जुन हाम्रो खाडी मुलुकतिर अनि इन्डियाको तपाईँको चौकीदारी तपाईँको भनौँ न लेबरी गरेर मजदुरी गरेर खाने अवस्था छ। अब जति हामीले अहिले त्यहाँको अवस्था बुझ्दाखेरि जस्तै हाम्रो यो क्वारेन्टाइनको स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने हाम्रो जति इन्डियाबाट हाम्रो हजारौँ हजार तपाईँको प्रवेश गरेको थियो गोदावरी नगरपालिकाहरूको हाम्रो 10-11-12 र हाल हुने त्यो वडामा अहिले तपाईँ जानुहोस् सबै मान्छेहरू पलायन भएको, रोजगारीको सिलसिला नभएर हाम्रो स्वदेशी रोजगार नभएको कारणले गर्दाखेरि अब विदेश तपाईँको भनौँ इन्डियातिर अब दिनु हाम्रो गोरी फान्डा नाकामा अब दिनु कति हाम्रो कैलालीको भनौँ त्यो वडाहरू भने पुरै हामीले गइरहेको अवस्था देखेको छ। र अब समग्रमा भन्यो भने जुन राज्यले जति आफ्नो चुनावी भनौँ न हाम्रो जुन अहिलेका हाम्रो जनप्रतिनिधि हुन्छ चुनावी घोषणापत्रमा जुन उल्लेख गरेका कुराहरू थिए कमसेकम त्यसको पनि 25% लागू हुनुपर्ने थियो, त्यति पनि हुन देखिएको छैन अवस्थाले।
जस्तो शिक्षा पाउनुपर्ने बालबालिकाहरूको अधिकार पनि हो, अहिले हेर्नुहुन्छ भने गोदावरी नगरपालिकामा रहेका बालबालिकाहरूको शिक्षाको अवस्था कस्तो देख्नुहुन्छ?
अहिले गोदावरी नगरपालिकाको बालबालिकाको शिक्षा अवस्था हेर्दाखेरि धेरै बालबालिकाहरू चाहिँ अब यो शैक्षिक सत्रको 6 महिना लगभग 8 महिना बिग गइसकेको अवस्था छ र अहिले थुप्रै बालबालिका घरमा तपाईँ खेलिरहेको धुलो माटोसँग खेलिरहेको अवस्था देखिएको छ, सडकको पेटीहरूमा खेलेको अवस्था छ र बालबालिकाहरूले उनले पाउने अब नैसर्गिक त जुन राज्यले एउटा उहाँलाई दिनुपर्ने शिक्षाको कुरा निःशुल्क कुरा हो, विद्यार्थीहरूबाट विभिन्न युवातीहरूमा चाहिँ शुल्क लिने अवस्था देखेको छ। हामीले त्यस कुरा मानवाधिकारले पनि किन लिनुभयो भन्ने कुराहरूलाई हामीले त्यसको पनि खोजनीति गर्दाखेरि होइन हाम्रो निजी स्रोतबाट टिचरहरू पाल्नुपर्ने अवस्था छ, दरबन्दी विद्यार्थीको संख्या अनुसार हाम्रो दरबन्दी छैन, त्यसले गर्दा हामीले विद्यार्थीहरू भए अब त्यो शुल्क नभनेर पुस्तकालय शुल्क अनि के अरे ल्याब शुल्क के भनेर थुप्रै शुल्क भनेर चाहिँ हामीले त्यो तरिकाले लिने गरेका छौँ र त्यही शुल्क मार्फत हामीले निजी टिचरहरूलाई शिक्षकहरूलाई पाल्ने गरेको भन्ने कुराहरू चाहिँ आएको छ।
भनेपछि जुन शिक्षा बालबालिकाहरूले शुल्क रूपमा पाउनुपर्ने हो त्यसको पनि अहिले शुल्क लिइरहेको अवस्था छ विद्यालयले बालबालिकाहरूबाट,
अहिले पनि लिइरहेको अवस्था छ।
त्यो कुराको बारेमा तपाईँहरूले स्थानीय तहलाई त्यहाँको स्थानीय सरकारलाई जानकारी गराउनुहुन्छ।
मानव अधिकार समूहले हामी शिक्षा सम्बन्धी स्कुलले एउटा कार्यक्रम राखेका थियौँ, नीति नियमहरूलाई कमसे फलोअप गरिदिनुपर्छ भनेर पनि उहाँलाई हामीले त्यो उहाँले प्रतिवेदन गर्न लगाएका थियौँ। हामी गर्छौँ तर विद्यार्थी सङ्ख्याको अनुपात अनुसार हामीसँग सरकारले दरबन्द दिएन छैन र हामीले कहाँबाट दिने कसरी गर्ने भन्ने कुराहरू चाहिँ अब सम्बन्धित निकायको शाखा प्रमुखहरूले पनि त्यसरी हामीले गैर जिम्मेवारी अभिव्यक्ति दिने गरेको अवस्था दिएको छ र अब त्यसो विशेष भनेको स्थानीय प्रमुख स्थानीय सरकार प्रमुखले र विशेष जिम्मा लिनुपर्ने हो किनकि अहिले स्थानीय शिक्षा नीति नियमहरू चाहिँ उहाँको अहिले नेपालको संविधानले उल्लेख गरेको कुरा स्थानीय के अरे निकायले नै अब त्यो बनाउने र अब अनुकूलको समय अनुकूलको भाषा भाषी कुराहरू पनि त्यो तरिकाले शिक्षाहरू दिने बालबालिकाहरूले भन्ने कुरा उल्लेख छ नेपालको संविधानमा र त्यो शिक्षा नीति अहिले बनाउँदाखेरि पनि तपाईँको अब त्यो खालि अब भनौँ न त्यहाँ अब थुप्रै अब अनुकूलको आफ्नो आसेपासेहरूले मात्र भर्ना केन्द्र मात्र बनेको अवस्था देखिएको छ।
कोरोनाको बेला बन्द रहेका विद्यालयहरूमा वैकल्पिक रूपबाट भए पनि विद्यालय सञ्चालन गर्नुहोस् भनेर नेपाल सरकारले निर्देशन नै जारी गरिसकेको छ स्थानीय सरकारहरूलाई, त्यहाँ चाहिँ के कस्ता समस्याहरू देखे?
अब धेरै बालबालिकाहरू पहिले नियमित रूपमा विद्यालय जान्थे र उनीहरू आफ्नो गृह कार्य गरेर थुप्रै आफ्नो खेल खेल्ने कुराहरू तपाईँको आफ्नो खेलाउने गर्ने कामहरू गर्थे। अहिले थुप्रै बालबालिका दुर्व्यसनमा तपाईँको टिभीमा हेरेर तपाईँको विभिन्न च्यानलहरू कार्टुन हेरेर दिन काटिरहेको छ, तपाईँको पेय पदार्थ मदिरा मादक पदार्थ पिमन गर्ने मद्यपानहरू गरिरहेको अवस्था अनि त्यसपछि अभिभावकको कुरा नमानिदिने नटेरिदिने पढेका कहिले कुराहरू छ भुलिसकेको अवस्था छ। त्यसले गर्दाखेरि यो कुराहरूमा विशेष अब चनाखो हुनुपर्ने हाम्रो स्थानीय प्रमुखको प्रमुखज्यू र हाम्रो त्यसपछि सम्बन्धित शाखाले यो कुरा समयमै ध्यान दिएन भने अहिलेका बालबालिका भविष्य कणधारहरू हुनु भनेर भनेको छ जुन व्याख्या गरेको छ। भोलिका कणधारहरू चाहिँ बकिल दुर्व्यसन बिर्सेर यो समाज नै अब भनौँ न भोलि थाम्न सकिने राष्ट्रले त्यसलाई व्यवस्था पनि गर्न सक्ने खालको आउला भन्न सकिने अवस्था छैन।
कोरोनाको बेला छ, यो बेला दिनानुदिन कोरोनाका नयाँ संक्रमितहरू थपिने क्रम बढ्दो अवस्थामा छ। जुन आइसोलेसनमा र होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरू छन् उनीहरूले पाउने स्वास्थ्य उपचार र स्वास्थ्य परामर्शका कुरा सहज रूपमा पाइरहेका छन् अथवा छैनन् के पाउनु भयो?
त्यसमा समग्र हाम्रो गोदावरी नगरपालिका अहिले अवस्था हेर्ने हो भने त्यस्तो अवस्था देखिएको छैन। आउने हाम्रो जुन इन्डियाबाट आउने थुप्रै हाम्रो दाजुभाइ दिदीबहिनी हुन्छ उहाँ पनि अब हामीसँग कोरोना छैन भनेर तपाईँको ओपन रुममा घुम्ने गरेको अवस्था देखिएको छ। त्यस्तो कुनै मैले परामर्श कुराहरूदेखि स्वास्थ्य विचार हुने कुरो कि हामीसँग कुनै केही छैन हामीले हामीले न त खोकिला आएछ न ज्वरो आएछ भनेर त्यो तरिकाले ओपन रुममा घुम्ने न होटलहरूमा बस्ने जहाँ खाने घुम्ने त्यो कामहरू कस्तो देखिरहेको छ।
हुन्छ, समय दिनमा त्यसको लागि धेरै धेरै
धन्यवाद हजुरलाई पनि।
गोदावरी नगरपालिकामा अहिले पनि विद्यार्थीहरू पढ्नबाट वञ्चित रहेको, कृषकहरूले समयमा मल नपाएको र कोरोना संक्रमितहरूले उचित परामर्श नपाएको लगायतका समस्याहरू यहाँ रहेको बताइएको छ। हामीले आजको कार्यक्रममा गोदावरी नगरपालिकाभित्र रहेका मानवाधिकारका सवालहरूका बारेमा कुराकानी गर्यौं। अब स्थानीय मानवाधिकार निगरानी समूहहरूले पहिचान गरेका स्वास्थ्यसँग सम्बन्धित सवालहरूलाई सम्बोधन गर्न गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले के कस्ता योजना र कार्यक्रमहरू बनाएको छ त? गोदावरी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख वीरबहादुर फोरसँग गरिएको कुराकानी।
संस्थागत आइसोलेसनहरू आइसोलेसनको अलग भवनहरू भयो भने अनि त्यो संक्रमितहरूको चाहना अनुसार र स्ट्यान्डर्ड अनुसार मेन्टेन भएको नभएको स्वास्थ्य कर्मी लगाएर एस्योर गर्न सकिन्थ्यो। अब होम आइसोलेसनमै बस्दाखेरि अब घरको वातावरण सबैको उपयुक्त हुन्छ र पर्याप्त होम आइसोलेसनमा हुनुपर्ने सुविधाहरू र जुन मापदण्ड छन् सरकारले तोकेका मापदण्डहरू सबैमा मिट हुन्छन् भन्न अलिकति गाह्रो हुँदो रहेछ होइन। अब गोदावरी नगरपालिकामा संस्थागत आइसोलेसन अहिले एउटा मालाखेती अस्पताल बाहेक अब उ त कोभिड हस्पिटल नै भइहाल्यो, अरू संस्थागत आइसोलेसन अहिले अब नभए हुनाले संक्रमितहरू आफ्नै घरमा बसिराख्नु भएको छ र सबै वडामा हाम्रो स्वास्थ्य संस्थाहरू प्राय सबै उसमा छन्। त्यस्तो समस्या परेको खण्डमा वडाध्यक्षहरूलाई सम्पर्क गर्यो भनेदेखि अनि सम्बन्धित वडामा भएको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरू गएर परामर्श दिने भनेर हामीले जाने व्यवस्था गरेका छौँ।
स्थानीय तहहरूले पनि अथवा स्थानीय तहमा रहेका स्वास्थ्य शाखाहरूले पनि जुन होम आइसोलेसनमा बसेका व्यक्तिहरू पनि हुनुहुन्छ उहाँहरूको खबर लिइराख्नु पर्ने होइन परामर्श दिइराख्नु पर्ने भन्ने जुन कुराहरू छन् त्यो तपाईँहरूबाट भइरहेको छ अथवा छैन, के छ अवस्था?
छ, त्यो त नभइरहने कुरै भएन। त्यही भएर अब स्वास्थ्य संस्थाले अब गोदावरी नगरपालिकाका 12 वडा छन्, 12 वडाको होम आइसोलेसनमा बसेको सबै गर्दैलोमा स्वास्थ्य शाखाको कर्मचारी पुग्न सक्दैन नि त। अब त्यो भएर हाम्रै च्यानल छ, हाम्रै नेटवर्क छ, स्वास्थ्य चौकीहरू छन्, सहरी स्वास्थ्य क्लिनिकहरू छन्, अस्पतालहरू वडा वडामा छन् नि त, होइन? अब किनभने त्यहाँ अरू स्वास्थ्य कर्मीहरू पनि उपलब्ध छन्, हाम्रै क्षमता योग्यता भएका स्वास्थ्य कर्मीहरू उपलब्ध भएको हुनाले उहाँहरूलाई परिचालन गर्दाखेरि अझ विस्तारित हुन्छ, सेवा विस्तारित हुन्छ र जनताको पनि पहुँच अलिकति अझ राम्रो हुन्छ भनेर हामीले त्यसरी परिचालन गरेका हौँ, होइन?
हाम्रो गोदावरी नगरपालिकामा कोरोना संक्रमित सँगसँगै अन्य बिरामीहरूले पनि उपचारबाट वञ्चित नहुन् भन्नका लागि के कसरी स्वास्थ्य सेवा दिइरहनु भएको छ?
त्यो त्यसको लागि त हामी स्वास्थ्य कर्मी प्लस स्वास्थ्य संस्थाहरू सदैव तयार छन्, एकदमै स्ट्यान्ड बाई छन्। अझ गोदावरी नगरपालिका ले त जुन कोरोना महामारीका बेलामा ट्रान्जिट क्वारेन्टाइन पनि सञ्चालन गरेको थियो। अहिले चाहिँ नै अरू स्वास्थ्य सेवाहरूबाट पनि वञ्चित नहोस्, अझ तपाईँहरूलाई पनि थाहा होला आधारभूत स्वास्थ्य सेवाको एउटा प्याकेज नै बनाएको छ नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले। संक्रमण फैलिएको बेलामा पनि लकडाउनको बेलामा पनि आधारभूत स्वास्थ्य सेवाहरूबाट जनता वञ्चित हुनुहुँदैन, बन्द हुनुहुँदैन भनेर भनेको छ, त्यसलाई हामीले अक्षरशः पालना गरेका छौँ। स्वास्थ्य कर्मीहरू पनि संक्रमित भएका छन् र पनि हामीले त्यो आधारभूत स्वास्थ्य सेवा रोकेका छैनौँ। उपलब्ध जे जति स्वास्थ्य कर्मी हुनुहुन्छ, चिन्ह लक्षण यदि स्वास्थ्य कर्मीमा नदेखिन्जेलसम्म, पोजिटिभ नआउन्जेलसम्म पनि तपाईँहरूले सेवा दिइराख्नुपर्छ, सुरक्षाका उपायहरू अपनाएर भनेर हामीले राम्रोसँग माथिको गाइडलाइनलाई फलोअप गर्ने हिसाबले परिपत्र र निर्देशन दिएका छौँ। त्यसो कारणले
गोदावरी नगरपालिकामा स्वास्थ्य सँगै बढी प्रभावित बनेको भनेको शिक्षा क्षेत्र हो। कतिपय स्थानीय तहमा कोरोनाको बहानामा विद्यालय खुल्न नै पाएका छैनन्। सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीलाई शिक्षाको पहुँचमा ल्याउन निर्देशन दिएको भए पनि कतिपय स्थानीय तहहरूले यसको कार्यान्वयन गरेको देखिँदैन। गोदावरी नगरपालिकाले के कसरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ त? गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतसँग गरिएको कुराकानी।
उपनेज्यू, अब यो कोरोनाको बेला छ, सबैजसो विद्यालयहरू बन्द छन्। कतिपय स्थानीय तहहरूमा वैकल्पिक रूपबाट शिक्षा दिने काम भइरहेको भए पनि कतिपय स्थानीय तहहरूमा त्यो पनि भइरहेको छैन। तपाईँहरूको स्थानीय तहमा के भइरहेको छ?
अहिले कोरोना महामारीको कारणले गर्दा अलिकति प्रभावित क्षेत्रहरू भनेको शिक्षा, स्वास्थ्य, व्यवसाय र विभिन्न विकासमूलक कामहरू रहेका छन्। त्यो अन्तर्गत रहेर शिक्षामा विभिन्न किसिमको वैकल्पिक उपाय अपनाएर पनि शिक्षालाई अगाडि बढाउनको लागि चाहिँ हाम्रो नगरपालिका अगाडि बढिरहेको छ। जस्तो केन्द्रबाट चाहिँ 7 विकल्प सहितको स्थानीय तहलाई जुन अहिले यो कोरोनाको महामारीको बेलामा चाहिँ विद्यालयहरू सञ्चालन गर्ने भन्ने सन्दर्भमा चाहिँ हाम्रो पालिकाले अस्ति भर्खरै शिक्षा शाखाबाट सूचना जारी गरेर 7 विकल्पहरू मध्ये चाहिँ जुन सुइटेबल हुन्छ प्रत्येक विद्यालयहरूमा त्यो अनुसार चाहिँ विद्यालयलाई सञ्चालनमा ल्याउने भन्ने कुराहरू तय भएको छ। त्यसै अनुसार चाहिँ अहिले कक्षा 12 क्याम्प पनि सुरुवात भइरहेको छ र विभिन्न किसिमका स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रामा नहुन सक्छन्, तर पनि सबै विद्यार्थीहरूले मास्क प्रयोग गरेर दूरी कायम गरेर अब इक्जामहरू लिने र विद्यालयहरू चाहिँ वैकल्पिक माध्यमबाट चाहिँ सञ्चालन गर्ने भन्ने चाहिँ नगरपालिका मार्फत सूचना चाहिँ अगाडि बढेको छ।
गोदावरी नगरपालिकामा कतिपय अधिकार कर्मीहरूको गुनासो के पनि आइरहेको छ भने कतिपय कोरोना संक्रमितहरू होम आइसोलेसनमा बसेकाहरू पनि खुला रूपमा घुमिरहेको, उनीहरूले राम्ररी परामर्श नपाइरहेको भन्ने खाले कुराहरू पनि आइरहेका छन्। के भन्नुहुन्छ यो विषयमा?
यसमा चाहिँ विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चाहिँ कोरोना भाइरसले चाहिँ हाम्रो विश्व देश र हाम्रो नगरपालिका आक्रान्त बनेको बेलामा तर पनि केही समस्याहरू अझै पनि छन् र हामीले यो कोरोना महामारीको बेलामा चाहिँ यो क्वारेन्टाइनहरू व्यवस्थापन गर्ने आइसोलेसनलाई व्यवस्थापन गर्ने सन्दर्भमा नगरपालिका मार्फत चाहिँ विभिन्न स्वास्थ्य सामग्रीहरू सहित क्वारेन्टाइनलाई व्यवस्थापन गर्ने कामहरू अगाडि बढाएको हो तर पनि जति मात्रामा हुनुपर्दथ्यो त्यति मात्रामा नभएको हुनसक्छ। स्वास्थ्य कर्मीहरूले पनि ठाउँ ठाउँमा जाने अब चेकअप गर्ने र उहाँहरूलाई चाहिँ अलिकति भए पनि यो काउन्सिलिङ गर्ने कुराहरूमा अगाडि बढेको छ कुराहरू गर्दाखेरि चाहिँ 100% नहुन सक्छ त्यही भएर गुनासोहरू पनि आउन स्वाभाविक हो र गोदावरी नगर क्षेत्रमा सबभन्दा बढी सुपर प्रदेशमा हेर्ने हो भने उच्च जोखिममा गोदावरी नगरपालिका रहेको कारणले गर्दा संक्रमितको संख्या र मृत्युको दर पनि मृत्युको संख्या पनि एज अ अरू तरिकाहरू हेर्ने हो भने गोदावरी नगरपालिकामा ट्रान्जिट पोइन्ट भएको हिसाबले पनि सबैको आउने जाने मूल बाटो ठाउँ पनि भएको हिसाबले चाहिँ त्यसरी अगाडि बढ्यो। त्यही स्वास्थ्य अन्तर्गत रहेर नगरपालिकाले विभिन्न योजनाहरू बनाएको छ।
अब यो बेला कोरोना संक्रमित सँगसँगै कोरोना संक्रमितको उपचार स्वास्थ्य हेरचाह र परामर्शका कुराहरू नगरपालिकाले गरि नै रहेको छ भनेर तपाईँले भन्नुभयो। यो सँगसँगै यो बेला अन्य बिरामीहरू पनि हुन सक्छन्, कतै कोरोना संक्रमितहरूको हेरचाह गर्दा गर्दै अन्य बिरामीहरू त प्रभावित बनेका छैनन्, गोदावरी नगरपालिकाले कसरी व्यवस्था मिलाइरहेको छ?
गाउँ गाउँ टोल टोलमा चिकित्सा कार्यक्रमहरू त्यस्तै गरेर सुत्केरी महिला दिदी बहिनीहरूका लागि पौष्टिक आहार प्याकेज कार्यक्रमहरू त्यस्तै गरेर स्वास्थ्य संस्थाहरूमा चाहिँ सुत्केरी हुन आउनुभएका गर्भवती दिदी बहिनीहरू सुत्केरी हुन आए पछाडि चाहिँ त्यहाँबाट रिफर गरेर बाहिर जानु पर्यो भने चाहिँ निशुल्क एम्बुलेन्सको सेवा त्यस्ता लगायतका विभिन्न कार्यक्रमहरूका लागि भनेर नगरपालिकाको स्वास्थ्य शाखा मार्फत चाहिँ बजेटहरू प्लानिङ भएको छ, विभिन्न योजनाहरू बनेका छन्। कोरोनाबाट त्यस्तो भएका दाजुभाइ दिदीबहिनीहरूका लागि स्वाब कलेक्सन गर्ने कामहरू पनि अगाडि बढेको छ र त्योभन्दा बाहेक अन्य बिरामीहरूका लागि नगरपालिकाभित्र रहेका प्राइभेट क्लिनिकहरू त्यस्तै गरेर स्वास्थ्य चौकीहरू मार्फत पनि सेवा प्रदान गरिरहेको छ। यद्यपि सेवा प्रदान गर्ने सन्दर्भमा चाहिँ अब जति हो सबै 100% नै भएको छ भन्न चाहिँ म सक्दिनँ, केही मात्रामा केही अपुग भएको हुनसक्छ तर त्यो यदि गुनासो सबैतिरबाट आएको छ भने त्यो एकचोटि नगरपालिकामा यो स्वास्थ्य शाखासँग बसेर हाम्रो कुन ठाउँबाट त्यो गुनासोहरू आएको छ त्यो गुनासोहरू सुन्ने काम गरेर त्यो अनुसार चाहिँ हामी अगाडि बढ्छौँ।
हस्, समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त एकपटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, एक मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नसुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भीड़भाड़मा नजाने, कपड़ाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
मानवाधिकार मानव भइसकेपछि पाउनुपर्ने अधिकारहरू हुन्, तर यहाँ धेरै मानवहरू आफ्ना आधारभूत अधिकारहरू नै उपभोग गर्न पाइरहेका छैनन्। अहिले पनि विभिन्न स्थानमा घाँस बाँस र कपासको समस्या हुनुका साथै कोरोनाको बहानामा मानिसहरू आफ्नो अधिकार पाउनबाट वञ्चित बन्ने गरेका छन्। नागरिकहरूले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन्। मानवाधिकारको प्रत्याभूति दिलाउने नजिकको निकाय भनेको स्थानीय सरकार नै हो। त्यसैले आफ्ना नागरिकलाई मानवाधिकारको प्रत्याभूति दिलाउनु र स्थानीय सरकार हुनुको महसुस गराउनका लागि पनि स्थानीय तहहरू सक्रिय भएर लाग्न आवश्यक छ। तब मात्रै नागरिकले सरकार भएको महसुस गर्नेछन् र आफू नेपाली नागरिक भएकोमा गर्व गर्नेछन्। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा तपाईँका राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढ़ी। हामीलाई धनगढी@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म निर्मला खडायत सँगै हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।